शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु ब्लोनसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2077 साल पुस 27 गते सोमबार, नेपाल सम्मत 1141, जनवरी 11 तारिक सन् 2021।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
ओली गुट बाहेक प्रतिनिधि सभा विघटनको पक्षमा विपक्षमा घटना विरुद्धको मुद्दा खारेज गरिदिनुपर्ने प्रधानमन्त्रीको तर्क।
मूल्य वृद्धि ह्वात्तै चुलियो, उपभोक्ता संरक्षण विभाग मौन, शेयर बजारमा निरन्तर नयाँ रेकर्ड।
शैक्षिक सत्रको अन्यल घटेन, विपन्न विद्यार्थी छात्रवृत्ति केन्द्रबाट जान्छ विद्यालयमा पुग्दैन।
इन्डोनेसियामा शनिबार दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्सको स्थान पत्ता लाग्यो, गोताखोरको टोलीले समुद्रबाट निकाल्ने।
र ला लिगा फुटबलमा भालाडोलिड विरुद्ध भ्यालेन्सिया विजयी।
ए साइला, त्यो ब्याङ्कमा गाउँका सबै मान्छे किन गाह्रै छन्?
सजिलै सहुलियतमा र चाँडै पाइने कर्जाको विषयमा बुझ्न गाह्रै छन्।
सबै ब्याङ्कले कर्जा दिएकै छन् त?
त्यसो होइन नि माइल दिदी, सेन्चुरी ब्याङ्कले त सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान पनि दिन्छ नि।
के केमा ब्याज अनुदान पाइने रहेछ?
कृषि तथा पशुपन्छी कर्जामा, विदेशबाट फर्केका युवाले गरेको व्यवसायमा, महिला उद्यमीलाई पारम्परिक व्यवसायमा र अन्य तोकिएकोमा।
चाहिएको बेला पाइने होइन होला?
सेन्चुरी ब्याङ्कले त मागेको कागजात पेश गरेमा 5 दिन भित्रै कर्जा दिन्छ।
आफ्नो त बाटो नभएको खेतबारी छ, त्यसलाई दिदी त नमान्ने होला।
बाटो नभएको गाउँको खेतबारी पनि यो ब्याङ्कले मान्छ दिदी।
विस्तृत जानकारीको लागि सेन्चुरी कमर्सियल ब्याङ्कको नजिकैको शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ। सेन्चुरी कमर्सियल ब्याङ्क, सरल ब्याङ्किङ सबैका लागि।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस 5 गते हठात प्रतिनिधि सभा विघटन गरेपछि ओली समूह बाहेक सिङ्गो देश सो कदमको विपक्षमा उभिएको छ। मुलुकका प्रमुख राजनीतिक दलहरू, नागरिक समाज, पूर्व प्रधान न्यायाधीशहरू, नागरिक अगुवा, कानुन व्यवसायी, जनजाति अगुवा सहित मुलुकका सबैजसो पेसा व्यवसायका नागरिक संसद विघटनको विपक्षमा उभिएका हुन्। ओलीले संसद विघटन गरेपछि उहाँकै अध्यक्षतामा रहेको पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपाकै बहुमत सदस्य अलग भएका छन्। एउटा समूह सत्तामा रहँदा अर्को समूह सडक सङ्घर्षमा छ। यही बेला नागरिक अगुवा डाक्टर देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले संसद विघटन प्रतिगमनलाई निम्तो दिएको ठहर गरेका छन्। हिजो पाण्डे र पहाडीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओली प्रतिगमनका लागि औजार हुन पुगेको दावी गरेका हुन्। आफूलाई लोकतान्त्रिक मूल्य मान्यताको धरोहर दावी गर्ने प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको सदाबहार ढुलमूल्य चरित्र थप चिन्ताको विषय भएको छ। नागरिकमा बढ्दै गएको वितृष्णालाई अन्त्य गर्न प्रमुख राजनैतिक दलहरूले विगतमा गरेका गल्तीहरूप्रति क्षमा याचना गरून्, साथै भविष्यमा त्यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धतासहित सुशासनको प्रत्याभूति गर्न र सक्षम सबल लोकतान्त्रिक प्रणालीको विकास र मुलुकको सर्वाङ्गीण उन्नतिका लागि मार्गचित्र तय गर्न प्रतिनिधि सभाभित्र र बाहिरका राजनीतिक शक्तिहरू एकजुट हुन आह्वान गर्दछौँ, उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ। पाण्डे र पहाडीले हठात प्रतिनिधि सभाको विघटन र प्रतिगमनको बढ्दो चलखेलले लोकतन्त्र, शान्ति र समृद्धिका पक्षधर समस्त स्वाभिमानी नागरिकहरूलाई चिन्तित तुल्याएको जनाएका छन्। ओली गुट बाहेक सबै विघटनको विपक्षमा नागरिक दैनिकमा समाचार छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दालाई सर्वोच्च अदालतले खारेज गर्नुपर्ने बताउनु भएको छ। उहाँले कार्यकारी प्रधानमन्त्रीले गरेको सिफारिस बमोजिम राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नु कानुनी र संवैधानिक भन्दा राजनीतिक विषय भएको दावी गर्नुभयो। राष्ट्रिय सभा बैठकमा हिजो सम्बोधन गर्दै उहाँले देश कसरी चलाउने यो राजनीतिक प्रश्न भएको बताउनु भएको हो। विघटनको निर्णय संवैधानिक र कानुनी प्रश्न वास्तवमा होइन, त्यसैले अदालतले कानुनी र संवैधानिक प्रश्नका रूपमा इन्टरटेन गर्नुभन्दा केही भन्नु नपर्ने खारेज गर्नुपर्छ। उहाँले भन्नुभयो यो राजनीतिक विषय हो, पोलिटिकल डिसिजन अनुसार राजनीतिक अभ्यास गर्न दिनुपर्ने उहाँले बताउनुभयो। प्रतिनिधि सभा पुनस्थापना के का लागि गर्ने, कसरी हुन्छ, कुन विकल्पका लागि हुन्छ, उहाँले उल्टै प्रश्न गर्नुभयो। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनर्स्थापना भएमा देशमा अस्थिरता आउने दावी पनि गर्नुभएको छ। सडकबाट अदालतलाई प्रभाव पार्न खोजिएको बताइरहेको ओली आफैले भने पुनर्स्थापना कुनै पनि हालतमा नहुने ठोक्कुवा गर्नुभएको छ। उहाँले प्रधानमन्त्रीले विघटन गर्न पाउँदैन भनेर संविधानमा कतै नलेखिएको दावी गर्नुभएको छ। केही कानुनविदहरू दुर्मुखा भएर भएको देखेर आफूलाई दया लागेको उहाँले बताउनुभयो। सम्बोधनको क्रममा ओलीले अधिकांश समय नागरिक समाज नेकपाको दाहाल नेपाल समूह तीन दिन अघि वक्तव्य जारी गरेका पूर्व न्यायाधीश र कानुनविदमाथि आक्रोश पोख्नुभयो। पुनर्स्थापनाको माग गर्नेहरू झुन्न मात्रै भएको आरोप पनि उहाँले लगाउनु भएको छ। प्रतिनिधिसभा पुनर्बहालीको माग गर्नेहरूले मुलुकको संस्कृति र सभ्यतामा प्रहार गरेको उहाँले बताउनुभयो। पूर्व न्यायाधीशहरूप्रति लक्षित गर्दै कुनै बेला न्यायालयमा जागिर खाने बित्तिकै अहिले पनि आफै न्यायालयमा छु भने जस्तो गरेर धारणा सार्वजनिक गरेको प्रसङ्ग उहाँले दोहोऱ्याउनुभयो। वक्तव्य निकाल्ने न्यायमूर्तिहरूले प्रधान न्यायाधीश भएका बेला आफ्नो समयमा कस्तो न्याय दिनुपर्छ उहाँले भन्नुभयो। पत्रकार सम्मेलन गर्ने र वक्तव्यबाजी गर्नेहरूले मात्र कानुन पढेका छन्, अरूले पढेका छैनन्। के सर्वोच्च अदालतमा उकालत नगरी बिना अनुभव मान्छे पुगेका छन्? संविधानमा प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको धारणासहित चारजना पूर्व न्यायाधीशले शुक्रबार संयुक्त वक्तव्य जारी गरेका थिए। अहिलेको संविधानले संवैधानिक विषयमा संवैधानिक इजलास गठन गरेर त्यसबाट फैसला गर्ने व्यवस्था गरेको धारणा राख्दै उहाँले भन्नुभयो, त्यसबाट फैसला गर्न पाइँदैन भन्ने एक थरीले कहाँ कानुन पढेछन्? संवैधानिक इजलास राख्ने संविधानको व्यवस्था हो कि होइन भन्दै ओलीले कानुन व्यवसायले बकवास गरेर हिँडेको आरोप पनि लगाउनुभयो। सर्वोच्चले विघटन विरुद्धको मुद्दा खारेज गर्नुपर्छ। ओली कान्तिपुरमा समाचार छ।
कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना हुन नसक्ने बताउँदै निर्वाचनका लागि तयार रहन सबैलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय सभाको हिजोको बैठकलाई सम्बोधन गर्दै उहाँले आफूलाई दण्डित गर्न चाहनेलाई निर्वाचनको मैदानमा उत्रिन चुनौती दिनुभयो। अहिले केपी ओलीको ग्राफ शून्यमा गएछ भनिएको छ, तर शून्यमा गएछ कि माइनसमा गएछ निर्वाचनबाट हेरौँ न, उहाँले भन्नुभयो। उहाँले नेपाली राजनीतिज्ञलाई रेस्लिङ खेलाडीसँग पनि तुलना गर्नुभयो। रेस्लिङ खेल्दा रेस्लरहरूले कहिले कहिले बेल्ट समाएर फुर्ती देखाउँछन्, रेफ्रीले बेल्ट खोसेर पछि जित्यौ भने लगौला भन्छन्, अब मैदान तयार गरिएको छ, आउनुहोस् जितेर लाउनुहोस् न बेल्ट, उहाँले भन्नुभयो। उहाँले नेकपाको प्रचण्ड नेपाल समूहप्रति लक्षित गर्दै भन्नुभयो, निर्वाचन भन्ने बित्तिकै सातो किन जाने? जनतामा जाने र जनादेश लिने कुरा गरेको, अन्त कहीँ जाने भनेको त होइन नि। जनताका बिचमा गएर केपी ओलीलाई दण्ड दिने भन्नु न, जानुस्। उहाँले आफूसँग 64% मत रहेको र बाँकी 36% रहेको अवस्थामा प्रतिनिधि सभा विघटन गरिएको जिकिर गर्नुभयो। सरकार बन्न 51% मत आवश्यक पर्ने भएका कारण जतिपल्ट घुमाए पनि सरकार बन्न नसक्ने अवस्थामा देखिएकाले संसद विघटन गरिएको हो। उहाँले भन्नुभयो, शून्य कि माइनस चुनावबाट हेराउन नागरिक दैनिकमा समाचार छ।
पूर्व न्यायाधीश संविधानभित्र र नागरिक समाजका अगुवाले सचेत नागरिकका रूपमा पूर्व न्यायाधीशहरूले देशको संविधानबारे चासो व्यक्त गर्नु उचित र अनिवार्य भएको बताएका छन्। पूर्व न्यायाधीशहरूले सर्वोच्च अदालतलाई अल्मल्याउन र धम्क्याउन खोजेको भन्दै त्यस्तो काम रोक्न प्रधानमन्त्री ओलीले चेतावनी दिएको अर्को दिन पूर्व न्यायाधीश कानुनविद र नागरिक समाजका अगुवाले पूर्व न्यायाधीशको कोसिसले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन्। उनीहरूले प्रधानमन्त्री ओलीले अभिव्यक्ति स्वतन्त्रताको सक्दो उपयोग गरेको र अरूले गर्न खोज्दा आपत्ति जनाउनु गलत भएको पनि धारणा राखेका छन्। पूर्व न्यायाधीश गिरीश चन्द्रलालले पूर्व न्यायाधीशहरूले संविधान कानुन पालना हुनुपर्छ भन्दा लोकतन्त्रलाई बलियो बनाउने भएकोले यसमा कसैले टिप्पणी गर्नु नहुने बताउनु भएको छ। पूर्व न्यायाधीशले विचार प्रकट गर्दा यसले के बिग्रियो र उहाँहरूले आफ्नो विचार प्रकट गर्नुभएको हो, कोही सर्वोच्च अदालतको काम कारवाहीमा अवरोध गर्न गएको छैन, यो त खुल्ला इजलास हो, खुल्ला इजलासलाई त सबैले सुन्न पाउनुपर्छ, त्यसबारे टिक्का टिप्पणी गर्न पनि सकिन्छ, सबै पक्षका वकिललाई बोल्ने स्वतन्त्रता हुन्छ, यसले अदालतलाई नकारात्मक असर के गर्छ, दुवै पक्षले आआफ्ना कुरा राख्न त हो राख्ने त हो। पूर्व न्यायाधीश लालले भन्नुभयो, संसद विघटन सबैको चासोको विषय भएकोले यसमा बहस हुन्छ, गोष्ठी हुन्छ, छलफल हुन्छ, यो त झन् राम्रो हो। पूर्व न्यायाधीशहरूले संविधान कानुन पालना हुनुपर्छ भन्दा हाम्रो लोकतन्त्रलाई बलियो पार्छ, यसमा प्रधानमन्त्री रिसाउनु पर्ने र टिक्का टिप्पणी गर्नुपर्ने केही पनि छैन, बोल्न कुनै कानुनले निषेध गरेको छैन, कानुनले दिएको शक्ति प्रयोग गर्ने हो, विचार व्यक्त गर्न कानुनले रोकेको छैन। पूर्व न्यायाधीश लालले प्रधान न्यायाधीशहरूले विचार अरू नेपाली नागरिकको जस्तै पूर्व न्यायाधीशहरूको भएको बताउनु भएको छ। प्रतिनिधिसभा सबै नेपाली मतदाताको प्रतिनिधित्व गर्ने निकाय हो, यो सबैको चासोको विषय पनि हो, उहाँले भन्नुभएको छ। नयाँ पत्रिकामा समाचार छ।
नेकपा फुट्ला फुट्ला जस्तो थियो, स्थायी कमिटी बैठकमा घमासान बहस भयो, प्रधानमन्त्री केपी शर्मा ओली चेपुवामा पर्दै जानुभयो, त्यही बेला फ्याट्टै दर्ता भयो नेकपा एमाले। त्यतिखेर बैठकमा उपाध्यक्ष वामदेव गौतमले भन्नुभएको थियो, प्रधानमन्त्रीलाई बा भन्नेहरूले एमाले दर्ता गराए, ओली अप्ठ्यारोमा परेका बेला पार्टी फुट्छ भनेर अर्को पक्षलाई दबाबमा पार्ने यो भरपर्दो अस्त्र थियो र कुरा हो गत भदौ 3 गतेको। नेकपा ओली समूहका नेता महेश बस्नेतले गत पुस 13 गते सुर्खेतमा पुगेर ओली राजनेता भएकाले उहाँलाई अबदेखि सबैले केपी बा भन्नुपर्ने तर्क राखिरहेका बेला काठमाडौँमा नेकपाकै अर्को पक्षका अध्यक्ष माधव कुमार नेपाल भन्दै हुनुहुन्थ्यो, केपी ओलीको बा प्रवृत्ति विरुद्ध हामी सङ्घर्ष गर्दैछौँ। जुन कुरा नेपालले 2065 तत्कालीन एमालेको केन्द्रीय कमिटीमा पहिलो पटक उठाउनु भएको थियो। केपी बा मन पराउने नपराउनेको तर्क एकातिर छँदैछ, प्रधानमन्त्री ओलीलाई केपी बाका रूपमा जबरजस्त स्थापित गरिएको छ, बा प्रवृत्ति र यसका गुण अवगुणबारे तल चर्चा हुनेछ, अहिले भने ओलीलाई कहिलेदेखि र किन बा भन्न थालियो भनेतिर जाउँ। 2064 संविधान सभा चुनावमा तत्कालीन माओवादी सबैभन्दा ठूलो दल भयो भने एमाले 34 सिट ल्याउँदै तेस्रो दल बन्यो। त्यतिखेरै युवा नेता बस्नेत सहितको समूहले युथ फोर्स गठनको कुरा निकाल्यो, त्यसको अभिभावकत्व लिनुभयो ओलीले। त्यही बेलादेखि युवा सङ्घकी निरुपालले ओलीलाई बा भन्न थाल्नुभयो। उहाँ सबैको ख्याल गर्नुहुन्छ, अभिभावकीय भूमिका छ। पालले भन्नुभयो, पहिले मनमोहनलाई पनि बा भनिन्थ्यो, श्रद्धाले उहाँलाई पनि बा भन्न थालियो। केपी बा शीर्षकमा कान्तिपुरमा समाचार छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
गाउँ सहरमा थुप्रेका छन् अवसरका खानी।
होइन बुढी, रेडियोमा त तालिम लिएर सिप सिकौँ आयोजन गरौँ भनेर सन्देश पाइरहेको छ त।
मैले त भुसुक्कै बिर्सेँ कि हिजै काठको मिस्त्रीको तालिममा मैले आफ्नो नाम दर्ता गराएर आइसकेँ नि। बरु बुढा, हजुरले पनि त्यो कपाल काट्ने तालिम लिँदा हुन्छ नि। अनि दुवैजनाले काम गर्यो भने जीवन निर्वाह गर्न एकदमै सजिलो हुन्छ बुढा।
हुन्छ बुढी, अब म पनि सरकारी मान्यता प्राप्त तालिम लिन जान्छु र अरू सबैलाई पनि सम्झाउँछु।
काम उच्च नीच सानो ठुलो केही हुँदैन, बरु काम गर्नाले हाम्रो सम्मान बढ्छ।
श्रमको सम्मान राष्ट्रको अभियान, व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा सञ्चार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा सञ्चार र thaakhabar.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। दशैं अघि भटमासको तेलको मूल्य प्रति लिटर 150-155 रुपियाँ थियो, लगत्तै मूल्य बढेर 163 रुपियाँ पुग्यो। त्यसपछि क्रमशः बढ्दै अहिले प्रति लिटर तेल 195-200 रुपियाँसम्म पुगेको छ। तेल मिलहरूले माघमा प्रति लिटर एमआरपी मूल्य 240-60 रुपियाँसम्म बनाउने तयारी गरिरहेका छन्। सनफ्लावर तेलको मूल्य पनि सोही दरमा आकाशिएको छ। एक साता अघि हरियो केराउको मूल्य प्रति किलो 115 रुपियाँ थियो, अहिले 125 रुपियाँ पुगेको छ। गत चैतमा ब्रोइलर कुखुराको मासु प्रति किलो 320 रुपियाँ र अन्डा प्रति क्यारेट 280 रुपियाँ थियो, अहिले ब्रोइलरको मासु 375-390 रुपियाँसम्म बिक्री भइरहेको छ। यस्तै अन्डाको मूल्य प्रति क्यारेट 450 रुपियाँसम्म पुगिसकेको छ। मङ्सिर अघि प्रति टिपर 22,000 रुपियाँ पर्ने गिटी अहिले बढेर 30,000 रुपियाँ पुगेको छ। प्रति बोरा 650 रुपियाँ पर्ने सिमेन्टको मूल्य बढेर 700, प्रति किलो 57-62 रुपियाँ पर्ने डन्डी बढेर 85-90 रुपियाँमा बिक्री भइरहेको छ। मूल्य वृद्धि भएका वस्तुमध्ये यी केही उदाहरण मात्र हुन्। राजनीतिक अस्थिरतासँगै बजार भावमा चलखेल बढ्दो छ। मूल्य बढ्नुको खास कारण नभए पनि व्यवसायले आफू खुसी मूल्य तोकेका छन्। खुद्रा व्यापार सङ्घका अनुसार खानेतेलको मूल्य बढ्नुमा खास कारण नभए पनि आयातकर्ता र मिल सञ्चालकले अन्तर्राष्ट्रिय बजारमा बढेको बताउँदै मूल्यमा मनपरी गरेका छन्। पर्याप्त मात्रामा उत्पादन नभएको र माग बढेको जनाउँदै मासु र अन्डाको मूल्य बढाइएको छ। चाडबाड सकिए लगत्तै निर्माण सामग्रीको माग बढेपछि यसको मूल्य पनि चुलिएको छ। बजार भाव नियन्त्रण गर्ने दायित्व वाणिज्य आपूर्ति तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो। बजार अराजक हुँदा समेत विभागले बजार भाव नियन्त्रण गर्न सकेको छैन। विभाग सरकारको निर्देशनमा चल्ने हुँदा बजार अराजक बन्दै गएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउनुहुन्छ। विभागको अनुगमन बजार सुधार भन्दा राजस्व संकलनमा केन्द्रित हुँदा समस्या भएको उहाँको भनाइ छ। मूल्य वृद्धि चुलियो नियमन छैन।
केही महिनादेखि लगातार उकालो लागेको शेयर बजार परिसूचक नेप्सेले हिजो हालसम्मकै ऐतिहासिक उचाइमा पुगेर रेकर्ड राखेको छ। हिजो शेयर बजार परिसूचक पहिलो पटक 2200 बिन्दुभन्दा माथि गएर इतिहासमै उच्च 2235.72 बिन्दुमा बन्द भएको छ। करिब 8 वर्ष अघि शेयर बजार बढेर 1175 बिन्दुमा पुगेको थियो। त्यसपछि बजार फेरि बढेर 4.5 वर्ष अघि 1881.45 बिन्दु पार गरेको थियो। हाल बजार परिसूचक बढे पनि नेप्से 1881.45 हुँदाको बेलाको सेयरको मूल्यसम्म नपुगेको स्टक ब्रोकर्स एसोसिएसन नेपालका पूर्व अध्यक्ष भरत राणाभाट बताउनुहुन्छ। सेयर बजार परिसूचक नेप्से इन्डेक्स बढेको छ तर सेयरको मूल्य बढ्न बाँकी छ। उहाँ भन्नुहुन्छ, हाल सेयर बजार परिसूचक बढ्नुमा ब्याङ्कको सस्तो ब्याजदर तथा केही नीतिगत सुधार जस्ता विषयले भूमिका खेलेको पनि उहाँको भनाइ छ। हिजो कारोबार रकम पनि बढेको छ। गत साताको अन्तिम कारोबार दिन बिहिबारको उच्च रेकर्ड तोड्दै हिजो नेप्से 41.24 अङ्कले बढेर हालसम्मकै उच्च 2235.72 बिन्दुमा पुग्दा बजारमा 207 कम्पनीको 1,50,00,000 बढी कित्ता सेयर 6,32,66,46,806 रुपियाँमा किनबेच भएको छ। सेयर बजारमा निरन्तर नयाँ रेकर्ड। कारोबार दैनिकमा समाचार छ।
यस वर्षको शैक्षिक सत्र पूरा हुन्छ हुन्न भन्ने बारे विद्यार्थी शिक्षक अभिभावक विद्यालय व्यवस्थापन समिति मात्र होइन स्वयं शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय समेत अन्यलमा छ। किनभने मन्त्रालयले आगामी जेठसम्म शैक्षिक सत्र लम्ब्याएर परीक्षा लिने कार्ययोजना मन्त्री परिषदमा पेश गरेको 3 साता बितिसकेको छ। तर मन्त्री परिषदले उक्त प्रस्तावलाई प्राथमिकतामा राखेको छैन। शिक्षा ऐन तथा नियमावली अनुसार वैशाखमा शुरू भएको शैक्षिक सत्र सकिन अब 3 महिना मात्रै बाँकी छ। कोरोना भाइरसले गर्दा औपचारिक रूपमा देशभरिका विद्यालय एकसाथ खुलेका छैनन्। ग्रामीण भेक र शहरी क्षेत्रका विद्यालय आंशिक रूपमा मात्रै सञ्चालनमा छन्। काठमाडौँ महानगरपालिकाले अब माघबाट विद्यालय खोल्न दिने भनेको छ। सुगमदेखि दुर्गमसम्मका अधिकांश विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेको दावी गरेका छन्। मन्त्रालयले अर्को शैक्षिक सत्रको 2 महिना चालु सत्रमा गाप्ने प्रस्ताव स्वीकृतिका लागि ऐन संशोधन हुनुपर्छ। त्यसैले मन्त्रालय एक्लैले विद्यमान ऐन तथा नियमावली संशोधन गरेर लागू गर्न मिल्दैन। यो वर्षको सत्र चैतमा नभई जेठमा लम्ब्याउन सके विद्यार्थी अबको 4 महिना पढ्न पाउँछन्। मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले भन्नुभयो, त्यसैले अर्को वर्षको बिदा कटाएर चालु शैक्षिक सत्र पूरा हुन सक्ने निचोडसहित मन्त्री परिषदमा प्रस्ताव पेश गरिएको छ। निर्णय आएको छैन। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव खगराज बरालका अनुसार शिक्षा मन्त्रालयको प्रस्ताव छलफलकै क्रममा छ। शैक्षिक सत्र गाप्ने, माध्यमिक शिक्षा परीक्षा एसईई सञ्चालन लगायत विषयमा मन्त्रालयको प्रस्ताव आएको छ। बरालले भन्नुभयो, सामाजिक समितिमा छलफल भएपछि मात्रै मन्त्री परिषदले निर्णय गर्ने भएकाले अझै समय लाग्छ। पुस 5 अघि निवर्तमान शिक्षा मन्त्री गिरिराज मणि पोखरेलले उक्त प्रस्ताव अघि बढाउनु भएको थियो। हटेन शैक्षिक सत्रको अन्यल। कान्तिपुरमा समाचार छ।
विपन्न विद्यार्थीलाई पठन पाठनमा सघाउन सरकारले विपन्न विद्यार्थी छात्रवृत्तिको व्यवस्था गरेको छ। तर हरेक वर्ष विनियोजन हुँदै आएको 1 अर्बभन्दा बढी रकम विद्यालयसम्म पुग्न सकेको छैन। बरु झन्झटिलो छनौट प्रक्रियाका कारण विद्यार्थीले पाउने गरेका छैनन् भने हरेक वर्ष फ्रिज हुँदै आएको छ। सरकारले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन, टिकाउन तथा समग्र सिकाइ उपलब्धि सुधार गर्न विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले विपन्न लक्षित कार्यक्रम ल्याएको हो। गरिब विद्यार्थी पहिचान गरी उनीहरूको अध्ययनका लागि सहयोग पुर्याउन बजेट विनियोजन गरिँदै आएको भए पनि पर्याप्त जानकारी अभाव, अनलाइन मार्फत फारम भर्नुपर्ने, स्थानीय तहको सिफारिस आवश्यक हुने र छनौट भइसकेपछि पनि ब्याङ्क खाता आवश्यक पर्ने लगायतको झन्झटिलो प्रक्रियाका कारण विपन्न विद्यार्थीले छात्रवृत्ति पाउने गरेका छैनन्। उल्टै यो रकम हरेक वर्ष फ्रिज हुँदै आएको छ। चालु आर्थिक वर्ष 2077-78 86,02,74,000 रकम विनियोजन भएको छ। गत वर्ष फारम भरेर चालु शैक्षिक वर्षमा छनौट भएका विद्यार्थीलाई रकम उपलब्ध गराउने कार्यक्रम छ। यसअनुसार वैशाखमै विद्यार्थी छनौट गरी रकम वितरण गर्नुपर्ने थियो। तर छनौट प्रक्रिया ढिला सुरु हुँदा र कोभिडका कारण समस्या हुँदा विद्यार्थीले समयमै रकम पाउन सकेनन्। गत वर्ष फारम भरेका विद्यार्थीको असोजमा मात्रै नतिजा सार्वजनिक भएको छ। तर लक्ष्यअनुसार विद्यार्थी पुगेका छैनन्। चालु आर्थिक वर्षमा कक्षा 9 51 विपन्न विद्यार्थीका लागि 6,000 दरले 34,23,06,000 रुपियाँ विनियोजन गरिएको छ। तर कक्षा 8 फारम भरेका मध्ये 14,556 विद्यार्थी मात्रै छात्रवृत्ति पाउन योग्य देखिएका छन्। त्यस्तै विज्ञान अध्ययनरत 6,705 विद्यार्थीका लागि 24,000 का दरले 16,09,20,000 विनियोजन भएको छ भने कक्षा 11 र 12 मा अन्य विषय अध्ययन गर्ने 19,836 विद्यार्थीलाई 18,000 का दरले 35,48,000 विनियोजन गरिएको छ। कक्षा 11 र 12 मा छात्रवृत्ति पाउनका लागि कक्षा 10 मा फारम भरेका मध्ये देशभरबाट 10,072 विद्यार्थी छनोट भएका छन्। विपन्न विद्यार्थी छात्रवृत्ति केन्द्रबाट बजेट जान्छ, विद्यालयमा पुग्दैन। आजको नयाँ पत्रिकामा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नु होला।
ए दिदी, खाली सिट हुँदा हुँदै एकै ठाउँमा टाँसिएर नबस्नुस् न, कोरोनाको जोखिम छ, त्यो खाली सिटमा एक्लै बस्नुस्।
मेरो साथी हो क्या, कति दिनपछि भेटेको आज।
ए दिदी, कोरोनाले साथी नातागोता भन्दैन, खाली सिटमा बस्नुस् न, मास्क लगाएको पनि मिलेन, नाक र मुख राम्रोसँग छोपिने गरी अलि मिलाएर लाउनुस्।
कोरोना भन्दै धेरै नखोक है भाइ, ल गएँ अर्को सिटमा, आफ्नो साथीसँग पनि बस्न नपाउने कसैको नभएको गाडी।
खोकेको होइन दिदी, सार्वजनिक यातायातबाट कोरोना सर्ने जोखिम बढेकोले सचेत हुन आग्रह गरेको हो। हामीले गाडीभित्र अपनाउने सावधानी अपनाएका छौँ, यात्रुहरूले पनि मास्क राम्रोसँग लगाउने, भौतिक दूरी कायम गर्ने जस्ता व्यवहारमा पालना गरिदिनु पर्यो नि।
अनि साबुन पानीले हात धुने, बारम्बार छोइरहने सतह पनि त सफा गर्नु पर्ला नि।
कति राम्रो कुरा थप्नुभयो, त्यो हामी गर्छौँ दिदी, बरु दिदीले पनि गर्नुहोस् है।
धन्यवाद भाइ, कुरा बुझे, अब व्यवहार गर्छु।
जाउँ जाउँ गुरुजी।
सार्वजनिक यातायातमा यात्रा गर्ने र गराउने सबैले सावधानी अपनाऊ, कोरोनाबाट बचौ र बचाऊ।
स्वच्छ परिवार सुखको आधार।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र वाटर एड नेपालद्वारा जनहितमा जारी। जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सभा अधिवेशन पनि छोटै समयमै अन्त्य गराउनु भएको छ। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन 10 दिनमै अन्त्य गर्नुभएको छ। राजनैतिक दल र राष्ट्रिय सभा सदस्यहरूले अधिवेशन 10 दिनमै अन्त्य गर्ने सरकारको निर्णयको नियतमाथि प्रश्न उठाएका छन्। 17 पुसबाट सुरु भएको अधिवेशन हिजो अन्त्य गर्ने बेलासम्म 4 मात्रै बैठक बसेका छन्। संसद सचिवालयका अनुसार यस अवधिमा जम्मा जम्मी 7 घण्टा 5 मिनट मात्रै बैठक चलेको छ। 4 बैठक 7 घण्टा 5 मिनट छलफल गरेर राष्ट्रिय सभा अधिवेशन अन्त्य। नयाँ पत्रिकामा समाचार छ।
अस्ट्रेलियन कम्पनीहरू क्लोभर बायो फार्मास्युटिकल्स र भ्याक्जाइन पिटीवाई लिमिटेडले उत्पादन गरेको कोभिड 19 खोपको नेपालमा तेस्रो चरणको ट्रायल गर्ने तयारी थालिएको छ। चिनिया सिचुवान क्लोभर बायो फार्मास्युटिकल्सको भगिनी कम्पनी क्लोभर बायो फार्मास्युटिकल्स अस्ट्रेलियाले उत्पादन गरेको खोपको अनुसन्धानको लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषदले इथिकल अप्रुभल नैतिक स्वीकृति दिइसकेको छ। यस्तै भ्याक्जाइनले उत्पादन गरेको कोभ्याक्स 19 खोपको ट्रायलको लागि पनि प्रक्रिया अगाडि बढेको बताएको छ। दुईमध्ये क्लोभरको खोप कोभ्याक्स अन्तर्गतको हो। विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओले युरोपियन कमिसन र फ्रान्सको सहकारीमा स्थापना गरेको विश्वका गरिब मुलुकहरूमा खोप लगायतका कोभिड 19 नियन्त्रणका लागि आवश्यक सामग्री तथा प्रविधिको पहुँच पुर्याउने कार्यक्रम कोभ्याक्स हो। कोभरको ट्रायल काठमाडौँको महाराजगञ्ज स्थित शिक्षण अस्पताल र काठमाडौँ विश्वविद्यालय अन्तर्गतको धुलीखेल अस्पतालमा गर्न लागि हो। 1800 जनामा खोप ट्रायल गरिँदै शीर्षकमा आजको कान्तिपुरले समाचार लेखेको छ।
सार्वजनिक जग्गा कृति आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च पदस्थ कर्मचारी सहित 50 जना विरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ। 17 जना विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा चलाइएको छ भने 33 जनालाई जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ। जग्गा कृतिमा 50 विरुद्ध मुद्दा अन्नपूर्ण पोस्टमा समाचार छ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बहाल भएको 3 वर्ष पुरा भएको छ। यो अवधिमा स्थानीय तहले सूचना प्रविधिको प्रयोग विस्तारमा प्रभावकारी फड्को मारेको पाइएको छ। स्थानीय तह सूचना प्रविधि मैत्री बन्दै गएका छन्। इन्टरनेटको पहुँच विस्तार हुँदै गएपछि सूचना प्रविधि मैत्री बन्दै गएको स्थानीय तहमा सेवा प्रवाह लगायत शिक्षा स्वास्थ्य कृषि पर्यटन स्थानीय विकास लगायतका क्षेत्रको विकास विस्तार र प्रवर्धनमा सहयोग पुगेको छ। सूचना तथा प्रविधिको क्षेत्रमा बढ्दै गएको पहुँचसँगै स्थानीय तहको सेवामा प्रभावकारिता र सेवाग्राहीलाई सहज भएको सूचना प्रविधि विभागले जनाएको छ। प्रविधिको प्रयोगले सेवा प्रभावकारी भएको शीर्षकमा गोर्खापत्रमा समाचार छ।
नेपाल भारत छैटौं परराष्ट्र मन्त्री स्तरीय संयुक्त आयोगको बैठकका लागि नेपालले यसै वर्ष लिपुलेख लिम्पियाधुरा र कालापानीको भूभागलाई समेटेर जारी गरेको चुच्चे नक्सा र कोरोना भाइरस विरुद्धको खोपलाई प्राथमिकतामा राखेर एक दर्जन एजेन्डा तयार पारेको छ। परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाको नेतृत्वमा दुई मुलुकबीच माघ 1 र 2 गते नयाँ दिल्लीमा हुन लागेको संयुक्त आयोग बैठकको एजेन्डा तयार गरिएको हो। मन्त्रालय स्रोतबाट प्राप्त सूचनाअनुसार द्विपक्षीय वार्ताका लागि करिब 1 दर्जन विषय छनौट गरिएका छन्। त्यसमध्ये नेपालले जारी गरेको चुच्चे नक्सा प्राथमिकतामा छ। भारतसँग वार्तामा नेपालका 12 एजेन्डा। कान्तिपुरमा समाचार छ।
वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीलाई अग्रिम रूपमा रकम नबुझाउन वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। कोरोना महामारीपछि केही म्यानपावर कम्पनीले सीमित माग आएको भन्दै रोजगारीमा जान इच्छुकसँग अनुचित रकम उठाउन थालेपछि विभागले बैंकमा मात्रै रकम जम्मा गर्न सूचना जारी गरेको हो। अन्तर्वार्तामा छनौट भइसकेपछि मात्रै म्यानपावरको नाममा राखेको खातामा सेवा शुल्क जम्मा गर्न समेत विभागले भनेको छ। छनौटपछि सम्बन्धित इजाजतवाला संस्थालाई सकल राहदानी लगायतका आवश्यक कागजातका सकल प्रति बुझाउन पनि विभागले अनुरोध गरेको छ। म्यानपावर कम्पनीमा अग्रिम शुल्क नबुझाउनु विभाग आजको कान्तिपुरमा समाचार छ।
नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन नपाउने प्रावधान भए पनि कतिपयले विज्ञापन बजाइरहेको गुनासो आएको भन्दै विज्ञापन बोर्डले कारवाहीको चेतावनी दिएको छ। विज्ञापन नियमन गर्ने ऐन 2076 अनुसार गत कार्तिक 7 गतेदेखि नेपालमा क्लिन फिड नीति लागू भएको हो। यो नीति कार्यान्वयन भएसँगै नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन पाउँदैनन्। विज्ञापन सहितका विदेशी च्यानल प्रसारण नगर्न चेतावनी पत्र पत्रिकामा समाचार छ।
र आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। आधुनिक नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागेको हो। हरेक वर्ष पुस 27 उहाँको योगदानको स्मरण गरेर यो दिवस मनाउने गरिन्छ। गोर्खाली राजा नरभूपल शाह र रानी कौशल्यावतीका जेठा छोराको रूपमा विक्रम सम्बत 1779 पुस 27 गते गोर्खामा जन्मनुभएका पृथ्वीनारायण शाहले सासाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो। आज राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती पत्र पत्रिकामा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियामा शनिबार दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भएको स्थान पत्ता लागेको छ। अधिकारीहरूका अनुसार समुद्रको गहिराईमा पत्ता लागेको ब्ल्याक बक्स आज गोताखोरको टोलीले निकाल्नेछ। इन्डोनेसियाको नेसनल ट्रान्सपोर्ट सेफ्टी कमिटीका प्रमुख सोर्जेन्टो तजाहोनोले दुवै ब्ल्याक बक्स भएको ठाउँ पत्ता लगाइएको र गोताखोरले ती ब्ल्याक बक्स निकाल्ने बताउनु भएको छ। हिजो दिनभर चलेको खोज अभियान रात परेपछि बन्द गरिएको थियो। ब्ल्याक बक्सको स्थान पत्ता लाग्नु अघि विमानका केही टुक्रा, मृतकको केही मानव अङ्ग तथा यात्रुहरूसँग जोडिएका सामग्री भेटिएको थियो। शनिबार जकार्ताबाट 62 यात्रु बोकेर उडेको बोइङ 737 विमान 4 मिनटमै समुद्रमा खसेको थियो।
अब खेल समाचार। स्पेनिस लालिगा अन्तर्गत गैरातीको खेलमा भ्यालेन्सियाले रियल भालाडोलिट विरुद्ध जित निकालेको छ। भालाडोलिटको घरेलु मैदानमा भ्यालेन्सियाले 1-0 गोलको जित निकालेको हो। उसको जितमा कार्लोस सोलेरले निर्णायक गोल गरे। सोलेरले खेलको 76 मिनटमा जोस गयाको पासमा गरेको गोल निर्णायक बन्यो। गैरातीको जितसँगै भ्यालेन्सिया लिगमा 18 खेलबाट 19 अङ्क जोडेर 13 स्थानमा छ। भालाडोलिट 18 खेलबाट 18 अङ्क जोडेर 16 स्थानमा रहेको छ।
हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
ओली गुट बाहेक सबै प्रतिनिधि सभा विघटनको विपक्षमा, विघटन विरुद्धको मुद्दा खारेज गरिदिनुपर्ने प्रधानमन्त्रीको तर्क,
मूल्य वृद्धि ह्वात्तै चुलियो, उपभोक्ता संरक्षण विभाग मौन, शेयर बजारमा निरन्तर नयाँ रेकर्ड,
शैक्षिक सत्रको अन्यल हटेन, विपन्न विद्यार्थी छात्रवृद्धि केन्द्रबाट जान्छ विद्यालयमा पुग्दैन,
इन्डोनेसियामा शनिबार दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्सको स्थान पत्ता लाग्यो, गोताखोरको टोलीले समुद्रबाट निकाल्ने,
र लालिगा फुटबलमा भालाडोलिट विरुद्ध भ्यालेन्सिया विजयी।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। सन्चु र नरेन्द्र विदा हुन्छौ। नमस्कार।